الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الدين عند الله الإسلام وقال الله تبارك وتعالى اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا وقال الله تبارك وتعالى يا أيها الذين آمنوا إن تنصروا الله ينصركم ويثبت أقدامكم صدق الله العظيم اللهم صل على محمد وعلى آل محمد وبارك وسلم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي واجعل لي وزيرا من أهلي آمين يا رب العالمين. حضرات آپ کے علم ہے کہ قرآن حکیم کا ہم سلسلے وار مطالعہ کرتے ہیں جمعے کی نشستوں میں، البتہ آج چونکہ ایک عام تعطیل بھی ہے اور 23 مارچ کے حوالے سے یہ گیزٹڈ ہالیڈے فی الحال بچی ہوئی ہے ہمارے ہاں، تو اس نسبت سے ہی آج ارادہ ہے کہ کچھ گفتگو ہمارے سامنے آ جائے. 23 مارچ 1940 پاکستان کی تاریخ کے حوالے سے ایک اہم سنگ میل ہے کہ جب قرارداد لاہور پاس ہوئی تھی 1940 میں، اس کا اولاً نام قرارداد لاہور ہے، قرارداد پاکستان نہیں ہے. وہ تو بعد میں یہ قرارداد اس تحریک پاکستان کی ایک جڑ اور بنیاد بنی ہے، تو اس کو قرارداد لاہور سے اب قرارداد پاکستان کہا جاتا ہے. تاریخی اعتبار سے بھی اور یوں کہا جائے کہ اگر روحانی اعتبار سے بھی تو دیکھیں تو 14 اگست 1947 کو جب یہ پاکستان قائم ہوا تو ہم سب کو یاد ہے کہ وہ 27 رمضان مبارک کی شب اور وہ دن تھا. چنانچہ اس کا ایک جہاں تاریخی پہلو ہے 14 اگست کا، وہیں اس کا ایک روحانی پہلو بھی ہے، دینی پہلو بھی ہے، اور یہ بات ہم ذکر کرتے ہیں اپنے رمضان مبارک کے خطبات میں بھی یا جمعے کے خطبات میں بھی کہ کیا ہی اچھا ہو کہ 14 اگست کے مقابلے میں 27ویں شب اور 27 رمضان المبارک کے دن اگر اس کو ہم یوم قیام پاکستان کے طور پر منائیں تو وہ زیادہ بامقصد ہوگا. ہمارے ایک استاد نے بڑی اچھی بات کہی، لاہور میں ایک ہمارا پروگرام تھا اس میں، کہ جیسے 27 رمضان المبارک وہ تھی اس کی شب 14 اگست 1947 کو، اسی طرح یہ بھی دیکھا جائے تو تاریخی اعتبار سے بڑی قیمتی بات ہے کہ جب 23 مارچ 1940 کو قرارداد لاہور پاس ہوئی تو وہ ربیع الاول کا مہینہ تھا. حتمی تاریخ ہم نہیں متعین کر سکتے، ہو جائے گی، مل بھی جائے گی انشاءاللہ، اور یہ بھی یقینی بات ہے کہ ماہ ربیع الاول کا وہ دوسرا ہفتہ تھا، سیٹرڈے نہیں، ویک، دوسرا ویک 7 سے 14 تاریخ کے درمیان آپ کہہ لیجئے. اور یہ بات بھی معروف ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کی ولادت با سعادت جو ہوئی ہے وہ 12 ربیع الاول کو، یہ مشہور ہے. وہ کہ بعض اہل تحقیق کا خیال 9 ربیع الاول کا بھی ہے، اس میں اختلاف ہے، بعض کا 8 کا بھی خیال ہے، بعض کا اس سے علاوہ بھی خیال ہے، لیکن معروف ہمارے وہ 12 ربیع الاول ہے اور کچھ اہل تحقیق کا خیال 9 ربیع الاول ہے. یہ دونوں تاریخیں بھی اگر دیکھیں تو وہ دوسرے ویک میں، دوسرے ہفتے ہی میں آتی ہیں ماہ ربیع الاول کی. چنانچہ تاریخی اعتبار سے اور روحانی اور برکتوں کے اعتبار سے بھی بات بڑی قیمتی ہے کہ جو قرارداد لاہور پاس ہوئی، جو بعد میں چل کر پاکستان کے قیام کی تحریک کے لیے بہت بنیادی رول اس نے ادا کیا، وہ قرارداد لاہور بھی اگر پاس ہوئی تو وہ بڑے برکت والے مہینے میں جو کہ ماہ ربیع الاول ہے، اور اس کا بھی کم و بیش وہ دوسرا ویک یا دوسرا ہفتہ تھا جس میں قرارداد لاہور جو ہے وہ پاس کی گئی تھی. بہرحال جمعے کا خطبہ ہے، اس لیے زیادہ کوشش یہ بھی ہو ہماری، اور میں کروں گا انشاءاللہ، کہ دینی اعتبار سے بھی اس بات کو سمجھا جائے کہ ایک ریاست کی ضرورت کیوں ہوتی ہے، ایک خطے کی ضرورت کیوں ہوتی ہے، وہاں طاقت کی ضرورت کیوں ہوتی ہے، وہاں قوت کی ضرورت کیوں ہوتی ہے. اور پھر یہ بھی ہم دیکھ لیں، اور ہمارے علم میں ہے، اگر ہم لوگوں نے، ہمارے باپ دادا نے قربانیاں دی تھیں، یہ جو بات کہہ رہا ہوں یہ 12 جمعے کے خطبات میں آتی رہی، کراچی والوں کے درمیان بھی بات کرنا آسان ہے، پچھلے دنوں میں لاہور میں اور بہاولپور میں گفتگو کا موقع ملا، میں نے کہا جو بات کراچی میں ہو سکتی ہے وہ یہاں نہیں ہو سکتی. کراچی میں رہنے والوں کی ہماری آپ کی عظیم اکثریت اپنے آپ کو مہاجر کہلاتی ہیں، तो क्यों हमारे बाप दादा ने हिजरतें की थी, क्यों इतनी अजीम कुर्बानियां दी थी, क्यों लाखों की तादाद में जानों के नजराने पेश कर दिए थे, हमारी माओं और बहनों की इज्जतें लूट ली गई थी, हमारे बच्चे और बूढ़े शहीद कर दिए गए थे, औरतों ने अपनी इफ्फत को बचाने के लिए दरियाओं के अंदर छलांग लगा दी थी, ये क्यों हुआ था आखिर? तो इसको जरा दीनी एतबार से भी आइए समझ लें कि दीन है क्या हमारा और इस दीन के अहकाम का तकाजा क्या है, और उसके लिए कोई कुव्वत का हुसूल, रियासत का हुसूल, इख्तदार का होना, खित्ते का होना, रियासत का होना, ये कितना जरूरी। तो ये चूंकि जुमे का खुतबा है तो आइए खालिस दीनी अंदाज से भी इस बात को समझ लें, फिर अपने तारीखी हालात पर भी थोड़ी निगाह कर लेंगे और आज जो सूरत हाल है उस पर भी कलाम कर लेंगे इंशाअल्लाह ताला। और क्या है हमारी जिम्मेदारी, वो तो हर दफा हर कुछ अरसे के बाद बात आती है, खुद अल्लाह की बंदगी करना, अल्लाह की बंदगी की दावत दूसरों को देना और अल्लाह की बंदगी पर मबनी निजाम को कायम करने की जिद्दोजहद करना, यही हमारे नजदीक मसले का हल है। क्या मसाइल है वो आपको मुझसे ज्यादा पता है। डॉलर कितने का कर दिया इन लोगों ने, 118 रुपए का। मईशत का हाल क्या है, हर बच्चा 1,25,000 रुपए का मकरूज था 2-3 हफ्ते पहले या महीने भर पहले, अब शायद वो 1,28,000 या 3,000 का मकरूज पैदा होगा। सियासी से काम की सूरत हाल आपके हमारे सबके सामने, आधा 70 साल का आधा हिस्सा फौजियों ने हुक्मरानी की, बाकियों ने म्यूजिकल चेयर चलाई। और क्या है आज हमारी सियासत, वो सेनेट के इलेक्शन में आपने देख लिया। माशरत का हाल क्या है, इस वक्त पूरे पाकिस्तान का सबसे बड़ा मसला ये कि कराची में PSL का फाइनल हो जाए। पिछले इतवार को भी पूरी कौम को मुसीबत में डाला, जो घरों में रहने वाले वो तो कारोबार पे नहीं जाएंगे ना, इतवार को छुट्टी होती, मगर वो उस इलाके में जहां ये मैच होना है घर से बाहर निकलने से उनको मना कर दिया गया। हमारा भी एक जगह दर्श होता है, इतवार के दिन नहीं पता था हमें, और साथी पहुंच भी गए पर उनको वापिस कर दिया गया। घर वालों को भी नहीं पता था कि आज हमारी गलियां बंद हो जाएंगी, और फिर पूरे शहर के आधा हिस्सा बनकर डाला इन्होंने फुल ड्रेस रिहर्सल के नाम पर। और बुलाए वो क्रिकेटर से, मैं क्या वो आपसे बातें करूं कि कोई उनकी हैसियत नहीं है दुनिया के अंदर, बस ये कि बाहर से कुछ प्लेयर्स आके खेल के यहां पर दिखा दें, हम दुनिया को एक पैगाम, क्या पैगाम देना चाहते हो तुम? तुम पूरे शहर को 10 दिन बंद रखकर 4 घंटे का मैच कराकर दुनिया को क्या पैगाम देना चाहते हो? ये इस वक्त हमारी माशरत है। हाँ, कर तो ये रहे हैं, देखने वाला कौन है इन मैचेस को? हम लोग हैं। 20-20,000 रुपए का टिकट कौन खरीदने को तैयार है? ये हमारे मसाइल हैं। हाँ, मुल्क काय को बना था, ये हमारा मसला नहीं रहा, बल्कि उस नजरिए के खिलाफ बातें हो रही हैं, उस नजरिए को ही गलत साबित किया जा रहा है। और सेकुलर स्टेट और लिबरल स्टेट और सेकुलरिज्म और लिबरलिज्म की बातें की जा रही हैं। तो आइए जरा दीनी तनाजुर में पहले इन बातों की बुनियाद को समझ लें, वो क्या है। अल्लाह कुरान में कहता है इन दीन इंदल्लाह इस्लाम, दीन तो अल्लाह के नजीर फकत इस्लाम है, सूरह आल इमरान की आयत नंबर 19। दीन किसे कहते हैं, ज्यादा तफसील में जाएंगे तो बात शायद नामुकम्मल रह जाए, मुख्तसरन ये है कि लफ्ज दीन अगर उर्दू में तर्जुमा उसका किया जाए तो बेहतर लफ्ज है निजाम, निजाम जिंदगी। अंग्रेजी में तर्जमा किया जाए तो सही तर लफ्ज है सिस्टम, सिस्टम ऑफ लाइफ। एक अंग्रेजी का लफ्ज हम लोग इस्तेमाल कर लेते हैं रिलीजन, हमारे यहां फॉर्म्स में भी लिखा होता है रिलीजन क्या है, इस्लाम। अंग्रेजी का लफ्ज रिलीजन अरबी के लफ्ज दीन का तर्जमा नहीं है। रिलीजन के लफ्ज को अगर अंग्रेजी में देखें किसी भी डिक्शनरी में, वेबसाइट्स में, ऑक्सफोर्ड में और अदरवाइज, तो उसका तर्जमा या उसकी डेफिनेशन क्या है, अ सेट ऑफ बिलीव्स फुल स्टॉप, कुछ अकीदों का मजमुआ, या अ सेट ऑफ इंस्ट्रक्शंस डीलिंग विद द पर्सनल अफेयर्स ऑफ लाइफ, कुछ हिदायत का मजमुआ जो जिंदगी के इंफरादी मामलात से कलाम करता हो। तो ठीक है, अंग्रेजी में वो ठीक है, मगर लफ्ज रिलीजन को इस्लाम के लिए इस्तेमाल करना बिल्कुल गलत है। इस्लाम इज नॉट जस्ट अ रिलीजन, रादर इस्लाम इज अ दीन। इस्लाम सिर्फ चंद इंफरादी मामलात के लिए रहनुमाई नहीं देता, बल्कि वो दीन है, निजाम हयात है, और जिंदगी के तमाम गोशों के लिए रहनुमाई अता करता है। तो दीन क्या है, निजाम जिंदगी, सिस्टम ऑफ लाइफ। और अल्लाह के यहां कौन सा दीन, कौन सा निजाम, कौन सा सिस्टम काबिल कबूल है, इन दीन इंदल्लाह इस्लाम, दीन अल्लाह के नजीर फकत इस्लाम है। कुरान ने कहा सूरह आल इमरान की आयत नंबर 85 में वमन यबतगी गैर अल इस्लाम दीनन फलन युक्बल मिन, जो इस्लाम को छोड़कर کوئی اور دین اختیار کرے گا وہ ہرگز اللہ کے ہاں قابل قبول نہیں. قرآن نے کہا سورۃ المائدہ کی آیت نمبر 3 میں الیوم اکملت لکم دینکم، آج میں نے تمہارے دین کو تمہارے لیے مکمل فرما دیا. قرآن نے کہا سورۃ البقرہ کی آیت نمبر 208 میں یا ایھا الذین آمنوا ادخلوا فی السلم کافہ، اے ایمان والوں اسلام میں پورے کے پورے داخل ہو جاؤ. تو اللہ کے ہاں دین فقط اسلام، قبول بھی فقط اسلام، اور دین اس نے مکمل کر کے دیا اور اس نے کہا کہ پورے کے پورے دین میں داخل ہو جاؤ. اور اللہ کا غضب بھڑکتا ہے ان لوگوں کے لیے جو اس کے دین، اس کی کتاب، اس کے احکامات میں تقسیم کر دیں، کچھ لیں کچھ نہ لیں. قرآن نے کہا سورۃ البقرہ آیت نمبر 85 میں افتؤمنون ببعض الکتاب وتکفرون ببعض، کیا تم کتاب کا ایک حصہ مانتے ہو ایک حصہ نہیں مانتے؟ پس منظر میں یہود کے غلط طرز عمل کا ذکر ہے، تم اللہ کے کچھ احکامات پر عمل کرتے ہو اور کچھ پر عمل نہیں کرتے. اگر تم یہ تقسیم کر دیتے ہو اللہ کی کتاب کے احکامات میں، تو یہ کچھ پر عمل ہونا، اس کا قبول ہونا تو دور کی بات ہے. فما جزاؤ یہ فل ذلک منکم الا خزی فی الحیات الدنیا، جو تم میں سے یہ روش اختیار کرے اس کی سزا اس کے سوا کیا ہے کہ دنیا میں ذلت اور رسوائی میں اس کو مبتلا کیا جائے. ویوم القیامت یردون الی اشد العذاب، اور قیامت کے دن ایسے لوگوں کو شدید عذاب میں مبتلا کیا جائے. آج صورتحال کیا ہے؟ نماز ہم ادا کر لیں گے، جمعے کی بھی اور ویسے بھی 5 وقت کی ادا کرنی چاہیے بھائی، نماز ہم ادا کر لیں گے، زکات دے لیں گے، روزہ رکھ لیں گے، حج کر لیں گے، عمرہ کر لیں گے، نوافل پڑھ لیں گے، اور بھی کچھ خیر کے کام کر لیں گے. لیکن کیا اللہ کے دین نے فقط چند انفرادی اعمال کا تقاضا کیا؟ نہیں. اللہ کی کتاب تو کہتی ہے چور کے بھی ہاتھ کاٹے جائیں گے، اللہ کی کتاب تو کہتی ہے قاتل قصاص میں قتل کیا جائے گا، اللہ کی کتاب کہتی ہے فساد زمین میں مچانے والوں کی سزائیں ہیں، جن میں ایک سزا شدید تر یہ کہ ان کے ٹکڑے ٹکڑے کر کے ان کو قتل کیا جائے. اللہ کا کلام کہتا ہے زانی کے لیے سزا بھی ہے. اللہ کا کلام کہتا ہے ان سزاؤں کا نفاذ اجتماعی طور پر پبلکلی ہونا چاہیے تاکہ لوگوں کو عبرت حاصل ہو. اللہ کے کلام میں عشر کے احکامات بھی بتائے ہیں، زکات کی وصولی کے بھی احکامات بتائے ہیں. اب بتائیے کیا یہ کام آپ اور میں انفرادی طور پر کر سکتے ہیں؟ نہیں کر سکتے نا. چور کو سزا کون دے گا؟ اللہ کا حکم ہے. زانی کو سزا کون دے گا؟ اللہ کا تقاضا ہے. قاتل کو سزا کون دے گا؟ اللہ کا تقاضا ہے. سود کا نظام ختم کرو، کون چلا رہا ہے؟ حکومت چلوا رہی، حکومت کی اجازت سے سارا بینکنگ سسٹم چل رہا ہے نا، مجبور ہیں آپ اور ہم بھی. ہاں کرنٹ اکاؤنٹ ہم نے کھولا تو ٹھیک ہے، سود لے تو نہیں رہے، مگر نظام کا تو حصہ بنے ہوئے نا، غلط ہے مگر مجبوراً کھول رکھا ہے، مگر غلط ہے، وی آر پارٹ آف دیٹ سسٹم. تو کیا یہ سود کا نظام آپ اور میں اکیلے گھر بیٹھے ختم کر سکتے؟ نہیں کر سکتے. بے حیائی کا طوفان ہے، قرآن کہتا ہے جو لوگ بے حیائی پھیلا رہے ایمان والوں میں ان کے لیے دردناک عذاب ہے. کیا آپ اور میں یہ اکیلے ختم کر سکتے؟ گھر میں ختم کر سکتے ہیں، محلے میں، سڑکوں پر. یہ فلمیں، ڈرامے، ناچ گانوں کو چلانے کی اجازت کس نے دی؟ حکومت نے دی ہے نا. جن کے پاس اختیار ہے وہ چلنے دے رہے، تو جن کے پاس اختیار ہے وہ روک بھی سکتے ہیں نا، نہیں روک رہے. لیکن اللہ کہتا ہے ختم ہونی چاہیے فحاشی اور یعنی بے حیائی وغیرہ. یہ چند مثالیں ہیں، ورنہ اسلام سے سزاؤں کا حکم نہیں، اور بھی احکامات دیتا ہے، مگر زندگی کے اجتماعی معاملات کے اندر آپ اور میں اکیلے ان پر عمل درآمد کر ہی نہیں سکتے. یہ ہے دین کا تقاضا، پورے کے پورے دین پر عمل کرنے کی جد و جہد کرنا، کوشش کرنا. اور کچھ لیتے ہو کچھ نہیں لیتے، کچھ پر عمل کرتے ہو کچھ پر عمل نہیں کرتے، یہ تقسیم اللہ سبحانہ و تعالیٰ کے قابل قبول نہیں ہے. ہم نے ملک کائے کو لیا تھا اس لیے کہ اللہ خطہ زمین عطا فرما جہاں تیرے احکامات پر عمل درآمد کریں. مصور پاکستان، مبشر پاکستان اقبال کو یہ بات واضح تھی. یہ الگ بات ہے کہ آج اقبال کی چھٹی بھی ختم کر دی، ہم چھٹی کے قائل نہیں، لیکن یہ کہ ایک نسبت ہوتی یاد رہتا ہے، چھٹی بھی ختم اقبال کی، اقبال کا کلام بھی نکال دیا گیا. کبھی وہ ایک پی ٹی وی چلتا تھا، اقبال کے کوٹیشن اشعار آتے تھے، قائد اعظم کی کوٹیشن آتی تھی، ختم. نصاب سے اقبال ختم، مگر تصور بہرحال اقبال نے دیا. سروری زیبا فقط ذات بے ہمتا کو ہے، حکمراں ایک وہی باقی بتانے آزری. حکمرانی اللہ کے لیے، بندوں کے لیے نہیں. اور اقبال کہتا ہے کہ آسماں ہوگا سحر کے نور سے آئی نہ پوش، اور ظلمت رات کی سیما رپا ہو جائیں گے، پھر دلوں کو یاد آ جائے گا پیغام سجود، پھر جبھی خاکے حرم سے آشنا ہو جائے گی، آنکھ جو کچھ دیکھتی ہے لب پہ آ سکتا نہیں، محو حیرت ہوگی دنیا کیا سے کیا ہو جائے گی، شب گریزہ ہوگی آخر جلوہ خورشید سے، یہ چمن معمور ہوگا نغمہ توحید سے. یہ ہونے والی بات ہے، इसी को इकबाल ने कहा था खुतबे अलाहाबाद 1930 में कि ये तो डेस्टिनी है, तकदीर मुबरम है, अटल हकीकत है कि इस हिंदुस्तान में एक खित्ता अलग होगा और एक इस्लामी रियासत वजूद में आएगी, और अगर ऐसा हो गया तो इस्लाम की तस्वीर पर मुलुकियत के दौर में, बदतरीन बादशाह भी तो मुसलमानों में गुजरे, मुलुकियत का दौर, मुलुकियत के दौर में इस्लाम की तस्वीर पर जो पर्दे आ गए, उन पर्दों को हटाकर इस्लाम की सही तस्वीर लोगों के सामने पेश करने का हमें मौका मिल जाएगा। कायदे आजम भी कांग्रेसी लीडर्स और कुछ मुसलमानों से मायूस होकर इंग्लिस्तान वापस चले गए थे, उनको वापस बुलाने वाले भी इकबाल थे, उनको कन्विंस करने वाले भी इकबाल थे, और इकबाल ने खतूत लिखे कायद आजम को, उनमें से एक खत है 1937 का जिसमें इकबाल लिखते हैं, वो तो अंग्रेजी में, उसका हासिल ये है कि जहां तक मैंने गौर किया सारे मसाइल का हल इस्लामी शरीयत में है, इस्लामी कानून में है, और अगर वो सही तौर पर समझा जाए और नाफिस किया जाए हर एक को जीने का हक मयसर आएगा। आज जुल्म क्या है, कुछ लोग जो इख्तियारात पर वसाइल पर काबिज हैं उनके कुत्ते भी जीते हैं, उनके घोड़े भी जीते हैं, लेकिन आवाम मरते हैं, खुदकुशियां करते हैं, अपने बच्चों के गलों में बराए फरोख के बोर्ड लगाते हैं, ये जुल्म इस मुल्क में भी आज हो रहा है। इकबाल कहता है कि नहीं, अगर इस्लामी शरीयत को सही तौर पर समझा जाए और उसका सही तौर पर निफाज हो हर एक को जीने का हक मयसर आएगा, लेकिन ये मुमकिन ही नहीं कि एक आजाद इस्लामी रियासत या स्टेट्स, रियासतें दो अल्फाज हैं, एक ये मुमकिन ही नहीं कि जब तक मुसलमानों की अपनी आजाद इस्लामी रियासत ना हो उससे कमतर पर अल्लाह की शरीयत नाफिज हो ही नहीं सकती। ऐसी और बहुत सारी बातें भी पेश की जा सकती मगर ज्यादा दलाइल की जरूरत नहीं। कायद आजम, वैसे हम कायद आजम तो कहते हैं क्योंकि जबान सुधे आम बात है, लेकिन सही तर बात क्या है, आजम का लफ्ज अंग्रेजी में सुपरलेटिव डिग्री, द बेस्ट जिसे कहा जाता है, तो हमारे लिए सबसे बड़े कायद कौन है, वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। इस शहर की एक जमात ने भी अपने कायद को इतना ऊपर चढ़ा दिया कि मोहसिन इंसानियत कह दिया, जुल्म किया था इन लोगों ने, इंसानियत के मोहसिन कौन है, मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। तो ये वजाहत रहे, और ये वजाहत कायद आजम को भी थी, और कह दिया था हमारे लिए बेहतरीन नमूना अल्लाह के रसूल की जिंदगी में, हालांकि ये कुरान की तर्जमा नहीं, हमारे लिए पैगाम कुरान हकीम है, हालांकि कुरान की तर्जमानी। तो कायदे आजम के अकवाल को पेश करने की भी वजह यह है कि वहां अगर कुरान और हदीस की तालीम के मुताबिक बात है तो वो दलील है हमारे लिए, और हम यही समझते हैं कि वो मुखलिस है इस्लाम के बारे में। बहरहाल, तो उनका भी खिताब है दक्कन की उस्मानिया यूनिवर्सिटी का 1941 का, जहां वो कहते हैं कि इस्लाम में ओबीडियंस, इस्लाम में इताअत किसी बादशाह के लिए नहीं है, पार्लियामेंट के लिए नहीं है, फर्द के लिए नहीं है, इदारे के लिए नहीं है, इस्लाम में एब्सोल्यूट इताअत या ओबीडियंस वो सिर्फ अल्लाह ताला के लिए, और अल्लाह के कानून और अल्लाह की इताअत का मतलब है कुरान के कवानीन का निफास। और हम कैसे कुरान के अहकामात का निफास कर सकेंगे अगर हमारे पास अपनी एक आजाद इस्लामी रियासत मौजूद ना हो। ऐसी बीसियों बातें पेश की जा सकती हैं। बाकी वो लोग के जो 2% भी बमुश्किल होंगे इस पाकिस्तान में, बमुश्किल 2% जो कहते हैं कि कायदे आजम सेक्युलर थे और वो सेक्युलर स्टेट बनाना चाहते थे, एक नंबर के झूठे ये लोग। सारी तहकीक से बात साबित शुदा है कि कायदे आजम की दस्तयाब तमाम तकरीरों में किसी एक जगह भी सेक्युलर का लफ्ज इस्तेमाल नहीं हुआ, और ऐसा नहीं कि अंग्रेजी उनको नहीं आती थी या उस जमाने में सेक्युलरिज्म मौजूद नहीं था, ऐसा नहीं है। किसी एक साबित शुदा तकरीर में भी कायदे आजम के यहां सेक्युलर का लफ्ज इस्तेमाल नहीं हुआ। ये आज वाले हैं कौन, कुछ हमारे सियासतदान, कुछ फ्रंट लाइन के जो चैनल्स हैं उनके मीडिया के एंकर पर्संस, और कुछ बाहर के टुकड़ों पर पलने वाली एनजीओस के नुमाइंदे जिनकी दाल रोटी डॉलर से ही चलती है और किसी चीज से नहीं चलती, या पाउंड स्टर्लिंग से चलती है, इधर बैठकर भी, वॉशिंगटन में बैठकर भी, लंदन में बैठकर भी, दुबई में बैठकर भी, ये 2-4, 1-2% लोग होंगे, इससे ज़ायद नहीं। बाकी पूरी कौम के अंदर बेअमली है, हम सबको एतराज करना चाहिए, मगर दीन से बगावत नहीं, दीन के बारे में कोई सरकशी का मामला नहीं। और इसकी गवाही सिर्फ मिंबर से नहीं आती, इसकी गवाही कराची में ब्रिटिश काउंसिल से भी आती है। ब्रिटिश काउंसिल का नाम नौजवानों को तो पता ही, ब्रिटिश काउंसिल ने 3 साल पहले सर्वे कराया कराची की यूनिवर्सिटीज में, यूनिवर्सिटीज का हाल आप सबको पता है, मैं भी जिक्र करता रहता हूं क्या क्या वहां पर बातें हो रही, लेकिन उस सब के बावजूद ब्रिटिश काउंसिल ने तीन साल पहले कमोबेश इस कराची की यूनिवर्सिटीज के अंदर सर्वे कराया, यंग लड़के लड़कियों सबसे स्टूडेंट्स उन्होंने क्वेश्चनर पूर करवाए और सवालात किए। हासिल ये था कि क्या आप चाहते हैं कि पाकिस्तान में शरीयत का कानून नाफिज हो, तो 76% लोगों ने कहा कि हाँ पाकिस्तान में शरीयत का कानून नाफिज होना चाहिए। इसका यह मतलब नहीं है अगर 40% कहते तो हम इसको कोर्ट ना करते, ना ना ना, इस्लाम का हुक्म उसके निफाज के लिए लोगों का राजी होना या राजी ना होना इसकी कोई शर्त नहीं। लोग कहेंगे तो नाफिज कर देंगे भाई, लोग नहीं चाहेंगे तो नाफिज नहीं करेंगे, ऐसा कोई चॉइस नहीं हमारे पास। अल्लाह का दीन लोगों के वोटों से नहीं चलता, अल्लाह का दीन लोगों के वोटों से नहीं चलेगा। ज्यादा लोग वोट देंगे तो इस्लाम आ जाएगा, नहीं देंगे तो नहीं आएगा, ना आएगा, आना चाहिए। अल्लाह का दीन वोटों पर नहीं चलता, अल्लाह का दीन इस तरह के सर्वेस पर नहीं चलेगा, अल्लाह का दीन इस तरह की बातों पर नहीं चलेगा। ये बयान करने का मकसद सिर्फ ये है कि इन यूनिवर्सिटीज के माहौल अक्सर व बेशतर कैसे हम सबको पता, उस सब के बावजूद कोई मदरसा नहीं, कोई मस्जिद नहीं, कोई दीनी इदारा नहीं, बल्कि ब्रिटिश काउंसिल अगर यहां पे सर्वे करती है तो नौजवान यही कहता है कि हां इस मुल्क में शरीयत का कानून आना चाहिए। इसके एक और नजीर ये है, आज भी हमारे बच्चे स्कूलों में जाते हैं और वापस आते हैं, उनसे पूछेंगे बेटा पाकिस्तान का मतलब क्या, तो वो यही कहते हैं ला इलाहा इल्लल्लाह। आज हम जो है मुहाजिरों की तीसरी नस्ल है, पहली तो जा चुकी, शाह उनमें से कोई होगा 70-90 बरस का जिसको कुछ याद भी होगी मुल्क आए को हमने बनाया था, लेकिन हमारे बाप दादा ने यही मुंतकिल हमें किया। एक खित्ता जमीन चाहिए था जहां अल्लाह की हाकमियत हो, जहां अल्लाह और उसके रसूल की तालीमात पर अमल हो, सल्लल्लाहु अलैहि वसल्लम। यही वजह है कि जो लोग कहते हैं कि भाई सेकुलर स्टेट होना चाहिए, और भाई अगर सेकुलर बनाना था तो हिंदुस्तान से आने की जरूरत क्या थी, वहां सेकुलरिज्म कम है, वहां बगावतें कम है, सरकशी कम है, हिंदू बनिए का सूद कम है, बॉलीवुड का बेहयाई का तूफान कम है, फहाशी उरियानी के मवाक़े कम है, जिना के मवाक़े कम है, सूदखोरी के मवाक़े कम है, यही सारा कुछ हमने करना इस पाकिस्तान में, तो इतना तकल्लुफ काय को किया हमारे बाप दादा ने कि अपनी जायदादें घर बार को छोड़कर आ गए। गलत बात है, हम एक इस्लामी रियासत चाहते थे जहां अल्लाह के दीन पर अमल हो सके, जहां उसकी और उसके रसूल अलैहिस्सलाम की इताअत हो सके। इस कलमे पर लोगों ने जाने दी। 1940 से पहले जब 36 में कमोबेश इलेक्शन हुए मुस्लिम लीग को सीटें नहीं मिली, 1940 के बाद जब कलमा उठाया गया, कलमे की उठान पर एक तहरीक बर्पा की गई, उस वक्त सीटें मिली हैं 1946 के अंदर मुस्लिम लीग को। इस कलमे ने जान डाली थी, इस कलमे ने ऐसी जान डाली, उस वक्त बरेलवी थे, देवबंदी थे, अहले हदीस थे और भी थे, मगर कलमे पर जमा थे। उस वक्त पठान भी थे, बंगाली भी थे, उर्दू बोलने वाले भी थे, पंजाबी भी थे, बलोची भी थे, सिंधी भी थे, कलमे पर जमा थे। इस कलमे में जान है, आज हम बेजान हो गए, कलमे में जान है, कलमे ने जोड़ा था, कलमे के नाम पर अल्लाह ने मुल्क दिया था, आज कलमे को हमने छोड़ा हुआ है। जब कलमे की बुनियाद छोड़ी तो जुबान की बुनियाद पर बांग्लादेश बन गया, हालांकि दुनिया में 2 कोरिया मौजूद, 2 जर्मनी मौजूद रहे, 2 यमन मौजूद रहे, 2 पाकिस्तान भी हो सकते थे, एक मशरकी हो जाता, एक मगरबी हो जाता, लेकिन नहीं, कलमे की बुनियाद को छोड़ा, जुबान की बुनियाद को ऊपर लेकर आए, बांग्लादेश बनाया, ऐसा तासुब आया। तो भाई हम सबकी जुबानें अलग हैं, लिबास का अंदाज अलग है, कराची से खैबर तक चले जाएं, औरतों के लिबास अलग है, कल्चर अलग है, बूदोबाश अलग है, खाने पीने के स्टाइल अलग हैं, इन सारे अलग अलग किस्म के अफराद और बिरादरियों को जोड़ने वाली शय वो कलमा है। और जब दुनिया में सेकुलरिज्म का डंका बज रहा था, हमने कहा नहीं, हाकमियत बंदों के लिए नहीं, हाकमियत अल्लाह सुभान व तआला के लिए, एक जमीन में चाहिए जहां किताब सुन्नत की बालादस्ती हो। तो मैंने आपके सामने कुरान की कुछ दलीलें रखी, इकबाल और कायद आजम की कुछ बातें रखी, अब पूरी कौम का बयानिया क्या था, 1949 की दस्तूर साज असेंबली, वहां हमने तय कर दिया करारदाद मकासिद की सूरत में, जिसको अंग्रेजी में ऑब्जेक्टिव रेजोल्यूशन कहा जाता है। आज भी हमारे स्टूडेंट्स कॉलेज में स्कूल लाइफ में पढ़ रहे होते हैं करारदाद मकासिद। पहली बात, हाकिमियत आला इस मुल्क में अल्लाह के लिए, हम हाकिम नहीं, सॉवरेन अल्लाह है। हाँ, ये जमहूर को, आवाम को, अफराद को जो इख्तियार मिला हुआ है, ये अल्लाह की एक मुकद्दस अमानत है हमारे पास। और इस मुल्क में कुरान और सुन्नत के खिलाफ कानून साजी नहीं होगी, हमारी मर्जी नहीं चलेगी, اللہ اور اس کے رسول کی مرضی چلے گی. اس مقصد کے لیے ہم نے ملک حاصل کیا, یہ بھی ہم نے طے کیا قرارداد مقاصد کی صورت میں. اس ملک سے اگر محبت ہے تو پاکستان ہونے کی وجہ سے نہیں, اس وجہ سے ہے کہ اللہ کے نام پر بنایا گیا. دنیا میں کوئی مسلم ملک نہیں جس کے نام میں اسلام کا لفظ موجود ہو. سعودی عرب کے اندر مکہ مکرمہ ہے, ہماری جان ہے وہ. سعودی عرب میں مدینہ طیبہ ہماری جان ہے, وہ ہماری عقیدت کا محور و مرکز ہے. مگر اس ملک کا نام بھی کیا ہے؟ المملکۃ السعودیۃ العربیہ, آل سعود کے نام پر ہے وہ. پریشان نہ ہوئیے گا. اور آج جو حرکتیں وہاں پر ہو رہی ہیں, اللہ کی پناہ, اللہ ہدایت دے ان لوگوں کو. کوئی ملک دنیا میں نہیں جس کے نام میں آفیشلی اسلام موجود ہو. آپ کے میرے ملک کے نام میں لفظ پاکستان بعد میں ہے, جمہور بعد میں ہے, اسلام پہلے ہے. اسلامی جمہوریہ پاکستان, اسلامک ریپبلک آف پاکستان, حاصل کلام. یہ جو آج ہماری فکروں کو خراب کرنے کی اور ہمارے نظریات کو بگاڑنے کی کوشش ہو رہی, یہ 1-2% لوگ ہیں. عظیم اکثریت عوام کی اس طرح کی باتوں سے اتفاق نہیں کرتی, مگر ان میں سیاستدان بھی ہیں, ان میں کچھ حکمران بھی ہیں, ان میں میڈیا پر بیٹھے ہوئے لوگ بھی ہیں, باہر والوں کے ٹکڑوں اور ہڈیوں پر پلنے والے بھی ہیں جن کے بہرحال اثرات ہیں معاشرے کے اوپر. تو ضروری ہے کہ یہ بات لوگوں کے سامنے واضح ہو کہ ملک بنا ہے اسلام کے نام پر, اس نظریے پر ہی قائم بھی رہے گا, اسی نظریے پر بچے گا انشاءاللہ. اور نظریہ چھوڑیں گے تو 71 میں دیکھ چکے ہیں ہم لوگ. اب آخری چند باتیں, میری آپ کی ذمہ داری کیا ہے, کیا حل ہے اس پاکستان کے مسائل کا؟ جو مسائلستان بنتا چلا گیا, بنتا چلا گیا, بنتا چلا گیا. ایک لفظ میں توبہ. توبہ کا مطلب پلٹو اللہ کی طرف. کیا مطلب؟ گناہوں کو چھوڑو. اسلام کیا ہے؟ اپنے آپ کو اللہ کے حکم کے سامنے جھکا دینا, پورے کے پورے اسلام پر عمل کرنا. اولاً یہ میرا 5.5-6 فٹ کا وجود, اس پر تو اللہ کا دین قائم ہو. اس پر اختیار کس کا؟ میرا. میں اگر جھوٹ بول رہا ہوں, میں اگر ملاوٹ کر رہا ہوں, میں اگر نماز سر کر رہا ہوں, میں اگر ماں باپ کا دل دکھا رہا ہوں, تو یہ نہ امریکہ کا قصور ہے, نہ یہود کا قصور ہے, نہ پاکستان کی پارلیمنٹ کا قصور ہے. یہ قصور میرا ہے بھائی. میں نے قرآن بند کر کے رکھا ہوا ہے, میرے گھر کے اندر بچیاں پردہ نہیں کر رہی, میری بیوی اگر پردہ نہیں کر رہی, میرے گھر کے اندر گانے ڈرامے فلمیں ڈرامے ناچ گانے چل رہے ہیں, میرے گھر میں شادی کے موقع پر کوئی فرق نہیں ہندو کی شادی میں اور ہماری شادی میں, تو قصور ہندوؤں کا نہیں ہے, قصور امریکنز کا نہیں, قصور یہود کا نہیں, قصور حکمرانوں کا نہیں, قصور میرا ہے. یہ پہلی توبہ, پہلی توبہ, پہلی توبہ. میں گناہوں کو چھوڑوں, اپنی ذات پر اللہ کے دین کو نافذ کرنے کی جہاں تک میں کر سکتا ہوں کوشش کروں, اپنے دائرے کار میں, میرے گھر میں میرا اختیار چلتا ہے, وہاں میں کوشش کروں. جیسے میرے گھر میں گلاس ٹوٹنے پر یا موبائل فون کی اسکرین ٹوٹنے پر غصہ آتا ہے, مجھے گھر میں اگر اللہ کا حکم ٹوٹے اس پر زیادہ غصہ آنا چاہیے. یہ پہلا قدم توبہ کا. اور دوسری توبہ, پوری پاکستان کی توبہ. پورے پاکستان کی توبہ کیا ہے؟ اگر ہماری فوج نے امریکیوں کا ساتھ دیا تو اس فوج کو بھی توبہ کرنی چاہیے, اگر ہمارے حکمرانوں نے امریکیوں کا ساتھ دیا انہیں بھی توبہ کرنی چاہیے, اگر ان لوگوں نے 15 لاکھ افغانستان کے مسلمانوں کو شہید کروانے کے لیے امریکی ظالموں کو یہ ملک دیا کہ یہاں سے 57,000 پروازیں اڑاؤ, تو یہ ظلم ہے, توبہ کرنی پڑے گی. یہ پارلیمنٹ میں بیٹھ کر آنے والے یہ کہتے ہیں ہم اللہ کے ساتھ وفادار رہیں گے, پاکستان کے نظریے کے ساتھ وفادار رہیں گے, اور قوم کو لوٹنے میں کوئی کسر انہوں نے اگر نہیں چھوڑی, ان کو بھی توبہ کرنی پڑے گی. یہ سیاستدان جو چند ٹکوں کی خاطر کبھی اس جماعت نے کبھی اس جماعت نے کبھی اس کے ساتھ جوڑ کبھی اس کے ساتھ توڑ, اس میں بڑے متحرک ہیں, اللہ کی شریعت کی بالادستی کے لیے اگر متحرک نہیں, ان کو بھی توبہ کرنی پڑے گی. وہ ججز جو ججز کی سیٹ پر بیٹھے ہیں مگر انگریز کا ہی قانون, کالا قانون, انگریز کا قانون لے کر چل رہے ہیں, اللہ کے قانون کے مطابق فیصلے کی کوشش نہیں کر رہے, انہیں بھی توبہ کرنی پڑے گی. وہ علماء سو جنہوں نے اس قوم کو ٹکڑے ٹکڑے کر دیا ہے مسلکوں کے نام پر اور فرقوں کے نام پر, اور لڑا دیا ایک دوسرے کے ساتھ, انہیں بھی توبہ کرنی پڑے گی. وہ باپ جو اپنی اولاد کو اللہ کا بندہ بنانے کی اور نبی علیہ السلام کا نمائندہ بنانے کی کوشش نہیں کر رہا, اس کو بھی توبہ کرنی پڑے گی. وہ استاد کہ جس کے پاس پوری قوم کی نسل موجود ہے, اگر وہ آج ان کی ذہن سازی نہیں کر رہا اسلام کے مطابق, ان کو اللہ کا بندہ بنانے کی کوشش نہیں کر رہا, حالانکہ اتنا بڑا اس کے پاس میڈیم اویلیبل ہے بولنے کا, تربیت کا, ٹیچنگ کا, اس کو بھی توبہ کرنی پڑے گی. اور وہ عوام, اب میری اور آپ کی بات کر رہا ہوں, وہ عوام جو بجلی کے لیے کھڑے ہوتے ہیں, پانی کے لیے کھڑے ہوتے ہیں, گیس کے لیے کھڑے ہو جاتے ہیں, وتھ ہولڈنگ ٹیکس لگتا ہے اس کے خلاف کھڑے ہو جاتے ہیں، سیلس ٹیکس لگتا ہے اس کے خلاف کھڑے ہو جاتے ہیں، ان کو بھی توبہ کرنی پڑے گی. وہ نوجوان جو اس شہر کو آگ لگاتے ہیں، ایک قائد کی شان میں گستاخی دوسرے سیاستدان کے کرنے پر پورا شہر جلا دیتے ہیں، ان کو بھی توبہ کرنی پڑے گی. وہ نوجوان جن کا خون جوش مارتا ہے، گرم ہے، جنہوں نے اپنے سیاستدانوں کی باتیں ماننے میں کتنے گلے کاٹ ڈالے، کتنے گھر اجاڑ ڈالے، کتنے لوگوں کو شہید کر ڈالا، کتنی ماؤں کی گودے اجاڑ ڈالی، ان کو بھی توبہ کرنی پڑے گی کہ تمہارا خون کھولا اپنے قائد کے لیے، تمہارا خون کھولا اپنے سیاستدان لیڈر کے لیے، تمہارا خون کھولا فلا فلا کے لیے، تمہیں اللہ کی شریعت پامال ہوتی ہوئی دکھائی دیتی تھی، تمہارے سامنے اللہ کا حکم ٹوٹتا تھا، تمہارے سامنے اللہ کی شریعت جو ہے وہ پامال ہوتی تھی، تمہارے خون اس میں کوئی جوش آیا کہ نہیں آیا؟ یہ میری اور آپ کی توبہ. ہمارے بچے ہیں نا شہر کے اندر، 2.5 کروڑ کی، 2.25 کروڑ کی آبادی، 60% نوجوان ہیں شہر کے اندر، پورے ملک کے اندر 60%. اس میں سے کچھ 2-4 لاکھ اگر وہ سچی توبہ کر لے خدا کے، پورا پاکستان تو بڑی بات ہے. پہلا قرض ہم مہاجروں کے اوپر ہے، میں کوئی لسانیت کی بات نہیں کر رہا، درمندی کی بات کر رہا ہوں. ہم مہاجروں کے کاندھوں پر، جن کے باپ دادا نے کہا تھا اللہ خطہ دے دے، اللہ نے چھپڑ پھاڑ کر دیا، خدا کی قسم چھپڑ پھاڑ کر دیا، انگریز کو بھی بھگا ڈالا، ہندوؤں کی اکثریت سے بھی بچا ڈالا. لوگ کہتے جی اگر الگ نہ ہوتے تو اچھا رہتا، آج مودی نے سمجھا دیا ہم کو، گائے کاٹنے پر بھی تمہیں مارا جا رہا ہے، وہاں قتل کیا جا رہا ہے، ہو رہا ہے کہ نہیں ہو رہا، نام لینے پر بھی تمہیں قتل کیا جا رہا ہے. تو اللہ کا شکر ہی کرتے ہیں کہ خطے میں بیٹھے ہوئے ہیں، جہاں اذان بھی دے سکتے ہیں، سن بھی سکتے ہیں، جہاں شریعت کے چند بنیادی احکامات پر عمل بھی کر سکتے ہیں. شکر ہے اللہ کا، یہ ملک آپ کے پاس میرے پاس موجود ہے، جہاں یہ تقریر کہیں ہو سکتی ہے دنیا میں بتائیے، یہ تقریر امریکہ میں ہو سکتی ہے، یہ تقریر دبئی میں نہیں ہو سکتی، سعودی عرب میں نہیں ہو سکتی، یا ہو سکتی ہے، الحمدللہ بھی ہو رہی، کچھ نہیں پتا کب یہ بھی ختم ہو جائے. بھائی ابھی تو حالات سازگار ہے، کھڑے ہو جاؤ. 2 لاکھ جوان، مگر کون؟ اللہ والے، رسول والے صلی اللہ علیہ وسلم، اور اس اللہ کے ساتھ مخلص، اس کے رسول کے ساتھ مخلص، اس کے دین کے ساتھ مخلص. مالک ہمیں دولت نہیں چاہیے، ہمیں شہرت نہیں چاہیے، ہمیں کرسی نہیں چاہیے، ہمیں اقتدار نہیں چاہیے، ہمیں تیرا دین چاہیے. اس کے لیے اگر کھڑے ہو جائیں تو کھڑے ہونے پر کئی مثالیں ہمارے پاس. یہ قوم کھڑی ہوئی کلمے پر، اللہ نے پاکستان دیا. یہ قوم کھڑی ہوئی ختم نبوت کے عقیدے کے تحفظ پر، 74 میں قانون سازی ہوئی، قادیانی کو کافر قرار دیا گیا. یہ قوم کھڑی ہوئی تحفظ ناموس رسالت کے تعلق سے، پیپلز پارٹی کی گورنمنٹ تھی، وہ قانون بدل رہے تھے 295C، سب کھڑے ہوئے، علماء بھی، عوام بھی، اور عام مسلمان بھی، اور وہ قوم، وہ گورنمنٹ باز آ گئی. ختم نبوت پر ہم کھڑے ہوئے، تحفظ ناموس رسالت پر ہم کھڑے ہوئے، تحریک لے کر کھڑے ہوئے، تو اللہ نے پاکستان بھی دیا، کامیابیاں ہیں ہمارے سامنے. اور اللہ کے لیے بھی کھڑے ہو جاؤ بھائی. ایک ہے ناموس رسالت، ہمارے عقیدے کا مسئلہ، ایک ہے ناموس الہی، ہماری غیرت کا مسئلہ. اللہ نے فرشتے کو حکم دیا، بحقی شریف کی روایت، جاؤ جبریل فلاں فلاں بستی کو تباہ کر دو. عرض کی اللہ تیرے ایک شکر گزار، فرما بردار، عبادت گزار بندہ ہے وہاں پر، پہلا جھبکنے کی مقدار برابر بھی اس نے تیری نافرمانی نہیں کی. اللہ کہتے پہلے اس کو عذاب دو، پھر دوسروں کو عذاب دینا. کیوں؟ ہماری نافرمانی معاشرے میں ہوتی نہیں، ہمارے احکامات ٹوٹتے رہے، اس کو کوئی فکر ہی نہیں تھی، اس کے چہرے کا رنگ بھی تبدیل نہ ہوا. پہلے اس کو عذاب دو، پھر اوروں کو عذاب دینا. تو ناموس الہی، یہ میری اور آپ کی غیرت ایمانی کا تقاضا ہے، یہ ہے اس قوم کی توبہ. یہ کر لے تو کیا، ایک دو حدیث ہے بس، اور ایک آیت سنا کر بعد مکمل. قرآن کہتا ہے سورہ محمد صلی اللہ علیہ وسلم آیت نمبر 7 میں، یا ایھا الذین آمنوا ان تنصروا اللہ ینصرکم، ایمان والوں تم اللہ کی نصرت کرو گے، اللہ کی مدد کرو گے، اس کے دین کی مدد، اللہ تمہاری مدد فرمائے گا، تمہارے قدموں کو مضبوطی عطا کر دے گا. سب کے سامنے جھک کر دیکھ لیا، رشیا کے سامنے پہلے جھکے تھے، امریکہ کے سامنے جھک کے کتنی ناک رگڑ دی ہم نے، اب بھی کہتا ڈو مور، اور کرو، اور کرو، اور کرو، اور غلام بنو، کچھ بھی حل ہو کے نہیں دے گا. وہ کہتا آؤ میرے پاس، تو میری نصرت کرو، میرے دین کی نصرت کرو، میں تمہاری نصرت کروں گا، تمہارے قدموں کو مضبوطی عطا کر دوں گا. اور یہ توبہ ایک قوم نے کی تھی، یونس علیہ السلام کی قوم، واحد مثال، باقی ساری قومیں مٹائیں اللہ نے. سورہ یونس کی آیت 98 پڑھیں، عذاب کے آثار آئے قوم کے اندر ایک ڈر پیدا ہوا، گھروں سے باہر آگئے میدان میں، بچوں عورتوں بوڑھوں جوانوں اور جانوروں تک کو لے کر آگئے، جھک گئے اللہ کے سامنے، اللہ نے آئے ہوئے عذاب کو ٹال دیا۔ اے کاش ہم بھی توبہ کریں اجتماعی، کسی چھٹی کا میں مطالبہ نہیں کرتا، کوئی دن پوری قوم طے کر لے، حکمراں طے کر لیں، اس دن ہم نے توبہ کرنی اللہ کے حضور، جمعے کو مخصوص کر لیں، جمعے کی نماز کو مخصوص کر لیں، حکمراں بھی کریں، افواج بھی کریں، سیاستدان بھی کریں، میں اور آپ عوام بھی کریں، تو کیا عجب کہ اللہ تعالی ہم پر سے عذاب کو ہٹا دے۔ کس قدر مصائب کا ہم شکار ہے، احساس بھی شاید اگر ہمیں نہیں ہے تو یہ مردہ ہو جانے کی علامت ہے، کس قدر مصائب کا شکار ہے۔ تو وہ ایک سجدہ جسے تو گرا سمجھتا ہے، ہزار سجدوں سے دیتا ہے آدمی کو نجات۔ اور آخری حدیث بارہ سنائی ہے ترغیب کے لیے، تشویق کے لیے، اللہ فرماتے حدیث قصی میں بخاری میں، تو مجھے دل میں یاد کرو میں بھی تمہیں دل میں یاد کروں گا، تو مجھے کسی مجلس میں یاد کرو میں بہتر مجلس فرشتوں میں یاد کروں گا، تم ایک بارش میری طرف آؤ میں ایک ہاتھ بھر تمہاری طرف آؤں گا، تم ایک ہاتھ بھر میری طرف آؤ میں دو ہاتھ بھر تمہاری طرف آؤں گا، تم چل کر میری طرف آؤ میں دوڑ کر تمہاری طرف آؤں گا۔ اللہ ہمیں سچی اور پکی انفرادی اور اجتماعی توبہ کی توفیق عطا فرمائے۔ وآخر دعوانا الحمدللہ رب